यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। अराजकता र साम्प्रदायिक विद्वेष मच्चाउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। नेपालमा डेंगीका तीन प्रकारका भाइरस सक्रिय, हुम्ला बाहेक सबै जिल्लामा डेंगीको संक्रमण। रोजगारीका लागि कतार पठाइदिने भनी ठगी गर्ने एक मलेसियाली नागरिक सहित चारजना पक्राउ। इजरायली आक्रमणमा परि गाजाको बेतलहियामा 100 भन्दा बढ़ी मानिसको मृत्यु। र महिला साफ च्याम्पियनशीपको उपाधिका लागि भोलि नेपाल र बंगलादेश बीच प्रतिस्पर्धा हुने।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी, नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकता र साम्प्रदायिक विद्वेष मच्चाउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिने बताउनु भएको छ। सशस्त्र प्रहरी बल, सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको आज भएको दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले अराजकता र कानून विपरीतका क्रियाकलाप हुन नदिने स्पष्ट गर्नुभयो। प्रधानमन्त्री ओलीले प्रहरी बललाई प्रभावकारी बनाउन र सुविधा बढ़ाउने विषयमा कानूनमा आवश्यक संशोधनको तयारी भएको जानकारी पनि दिनुभयो।
यति बेला अनेक प्रकारका शक्तिहरू विभिन्न नाममा नेपाली मनहरूलाई विभाजित गर्ने साम्प्रदायिक विद्वेष अथवा अरू प्रकारका क्रियाकलापहरू, अराजकता, संविधान विपरीतका क्रियाकलापहरू र कानून विपरीतका क्रियाकलापहरू, अराजकता मचाउने खालका क्रियाकलाप र प्रयासहरू भइरहेका छन्। ती कुराहरूलाई हामीले कुनै पनि हालतमा मौलाउन फस्टाउन पनि दिँदैनौ, सफलताको त कुरै छोडिदिउ। यस्ता कुराहरूप्रति तपाईँहरूको संगठन सजग छ भन्ने मलाई लागेको छ। सशस्त्र प्रहरी बल अझ बढी सक्षम हुँदै जाओस्, सफल हुँदै जाओस्, हामी कानूनमा के सुधार गर्नुपर्छ र कसरी सुविधा दिनुपर्छ भन्ने कुरामा अझ दत्तचित्त भएर लागेका छौं। आगामी संसदको अधिवेशनबाट हामी यी कुराहरू पनि अगाडि बढ़ाउनेछौ, कानूनी व्यवस्था पनि अझ बनाउँदै लगिनेछ।
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान माता तीर्थमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले प्राकृतिक विपद लगायत अन्य परिस्थितिलाई सामना गर्दै मुलुकको शान्ति स्थापना कार्यमा तैनात हुन लागेकामा सहभागी प्रहरी अधिकृतहरूलाई शुभकामना दिनुभयो। प्रधानमन्त्री ओलीले सीमा क्षेत्रको सुरक्षामा सशस्त्र प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुहुँदै संगठनको क्षमता, उचाई र कामलाई अझ माथि उठाउन निर्देशन दिनुभयो। समारोहमा गृहमन्त्री रमेश लेखकले राज्यले सुम्पिएका जिम्मेवारीसँगै सशस्त्र प्रहरीले भयपरि आउने विषम परिस्थितिहरूमा आफ्नो क्षमता, व्यावसायिकता र उच्च पेशागत दक्षता प्रदर्शन गरी राज्यको जिम्मेवार सुरक्षा निकायका रूपमा पहिचान स्थापित गर्न सफल भएको भन्दै सशस्त्र प्रहरीको सेवा भावको प्रशंसा गर्नुभयो। उहाँले सशस्त्र प्रहरीलाई सीमाको डेडिकेटेड फोर्स बनाउन मन्त्रालय लागि परेको र यसका लागि अन्तर्राष्ट्रिय मापदण्ड सहितको थप सीमा सुरक्षा पोस्ट, बीओपी स्थापना र मौजूदा बीओपीहरू स्तर उन्नति गर्दै संगठनलाई प्रविधि मैत्री एवं चलायमान बनाउने तर्फ सरकार प्रयासरत रहेको बताउनुभयो। राज्यका हरेक नागरिकमा सुरक्षाको प्रत्याभूति भए मात्रै प्रहरीको अस्तित्व र परिचालनको अर्थ हुने भन्दै गृहमन्त्री लेखकले सबैले आफ्नो स्थानबाट भूमिका खेल्दै अगाडि बढ़न प्रहरीलाई आग्रह समेत गर्नुभयो। समारोहमा प्रधानमन्त्रीका मुख्य राजनैतिक सल्लाहकार विष्णु रिमाल, लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी, मुख्य सचिव एक नारायण अरियाल, प्रधान सेनापति अशोक राज सिग्देल, गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाड़ी, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुंवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अरियाल लगायतको उपस्थिति रहेको थियो। आधारभूत तालिमबाट 45 प्रशिक्षार्थी दीक्षित भएका छन्। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्ताका साथै कंग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निरन्तर राहत र पुनस्थापनाका लागि खट्न आग्रह गर्नुभएको छ। नेपाली कंग्रेस ललितपुरको समन्वय र सहजीकरणमा सुख दुःखमा कंग्रेस सहयात्राको सन्देश भन्ने नारासहित आज ललितपुरमा आयोजित राहत सहयोग वितरण कार्यक्रममा सभापति देउवाले विपदमा परेकालाई सहयोग गर्नेहरूको पार्टीले उच्च मूल्याङ्कन गर्ने बताउनुभयो। उहाँले विपदका समयमा भाषण गर्ने भन्दा पनि पीड़ितहरूलाई सहयोग र एउटा समस्या समाधान गर्न लाग्नु पर्नेमा जोड़ दिनुभयो। नेपाली कंग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले बाढ़ी पहिरो तथा विपदका समयमा सहयोग गर्नु आफू लगायत हरेक व्यक्तिको दायित्व भएको बताउनुभयो। कंग्रेस ललितपुरका सभापति जितेन्द्र कुमार श्रेष्ठले विपदबाट भएको मानवीय र भौतिक क्षतिमा पार्टी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो। कार्यक्रममा बाढ़ी पहिरोबाट मृत्यु भएका 46 र बेपत्ता 5 गरी 51 जनाका परिवारलाई नगद 25,000 रूपियाँका दरले राहत रकम वितरण समेत गरिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले मानव अधिकारवादी नेता तथा पूर्व मन्त्री पद्मरत्न तुलाधरको छैटौं स्मृति दिवसका अवसरमा श्रद्धांजलि व्यक्त गर्नुभएको छ। शान्ति र मातृभाषाका अभियन्ता तथा साहित्यकार समेत रहनुभएका तुलाधरको छैटौं स्मृतिमा आज पद्मरत्न तुलाधर स्मृति प्रतिष्ठान सहित विभिन्न संस्थाहरूले आयोजना गरेको स्मृति सभामा प्रधानमन्त्री ओलीले श्रद्धांजलि व्यक्त गर्नुभएको हो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले मुलुकको गौरवमय इतिहास बोकेको रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक प्रसारण संस्थाका रूपमा सञ्चालन हुँदा यी दुई संस्था थप परिपक्व क्षमतावान र प्रतिस्पर्धी हुनुपर्नेमा जोड़ दिनुभएको छ। नेपाल टेलिभिजन कर्मचारी युनियनले आज आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री गुरूङले निकट भविष्यमा सार्वजनिक सेवा प्रसारण संस्था गठन हुँदा रेडियो नेपाल र नेपाल टेलिभिजनका कर्मचारीहरूमा अन्याय नहुने गर्नुभयो।
कर्मचारी माथि कसै माथि अन्याय हुँदैन। हाम्रो अहिले जे व्यवस्था गरेको छ त्यही अनुसार हुन्छ। नियमले के कुरा गर्छ त्यसपछि हामी कार्यविधि बनाउँछौँ। होइन, नयाँ संरचनामा गएको पुरानो चाहिँ दरबन्दी कायम रहने कि रहने या त्योभन्दा बढी चाहिने कि या कम हुनुपर्ने ओएनएम रिपोर्ट तयार गर्छौँ। त्यसको आधारमा हामी कति चाहिने त्यो सबैको म्यानेजमेन्ट हामीले यो एक वर्षभित्र गरिसक्ने हो। अहिले चाहिँ तपाईँको जुन रेडियो नेपालको जुन सञ्चालन समिति छ त्यो नयाँ समिति नवनिर्देशन त्यो चलिरहन्छ। नेपाल टेलिभिजनको पनि सञ्चालन समिति छ, त्यो सञ्चालन समितिले अर्को सञ्चालन समिति नवनिर्देशनसम्म या कार्यकारी प्रमुख आएर चाहिँ त्यो तपाईँको काम चाहिँ अब सकियो नवनिर्देशनसम्म हामी मन्त्रालयले त्यो कुरा नवनिर्देशनसम्म तपाईँको काम गरिराख्ने।
मन्त्री गुरूङले नेपालको पहिचान अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन एनटीभी वर्ल्डको आवश्यकता भएको बताउनुभयो। शुभकामना आदान प्रदान कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका आर्यालले रेडियो नेपाल र नेपाल टेलिभिजनका कर्मचारीहरूको सुझावको आधारमा सार्वजनिक सेवा प्रसारण संस्थाको नियमावली बनाइने जानकारी दिनुभयो। कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक अमर ध्वज लामाले मुलुकले छिट्टै सार्वजनिक सेवा प्रसारण संस्था पाउनु गौरवको विषय भएको उल्लेख गर्दै दुवै संस्थाका कर्मचारीको सुव्यवस्था गरिनुपर्नेमा जोड़ दिनुभयो। त्यस अवसरमा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीर जङ शाह, सार्वजनिक संस्थान कर्मचारी संगठन नेपालका अध्यक्ष इन्दु आचार्य, नेपाल टेलिभिजन कर्मचारी संघका अध्यक्ष गोपाल दाहाल र नेपाल टेलिभिजन प्रेस युनियनका अध्यक्ष ममता कोइराला लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो। आजै नेपाल वातावरण पत्रकार समूह नेफेसको नवनिर्वाचित कार्य समितिसँग मन्त्रालयमा भएको भेटमा मन्त्री गुरूङले विकास निर्माण गर्दा वातावरण संरक्षणसँगै बहुसंख्यक जनताको हित हुने गरी गर्नुपर्ने बताउनुभयो। सरकारका प्रवक्ता मन्त्री गुरूङले विकास निर्माण गर्दा केही रूख काट्नु परे पनि त्यसको कैयौं गुणा वृक्षारोपण गरेर विकासमा आउने बाधा अवरोध हटाउनुपर्ने र त्यसका लागि कानूनी व्यवस्था र कार्यान्वयनमा आवश्यक सुधार गर्न जरूरी छ भन्नुभयो। मन्त्री गुरूङले जलवायु परिवर्तनले नेपालको वातावरणमा पारेको प्रभाव लगायत विषयलाई अन्तर्राष्ट्रियकरण गरेर क्षतिपूर्तिका लागि विश्व जगतलाई आह्वान गर्नुपर्नेमा जोड़ दिनुभयो। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री देवेन्द्र दाहालले प्राकृतिक विपद व्यवस्थापनका लागि वातावरणीय पक्ष तथा भौगर्भिक विषयमा राम्रो अध्ययन हुनु जरूरी रहेको बताउनु भएको छ। अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरण दिवसका अवसरमा नेपाल भौगर्भिक समाजद्वारा आज काठमाण्डुमा आयोजित कार्यक्रममा वहाँले पूर्वाधार निर्माण अघि गरिने भौगर्भिक तथा वातावरणीय अध्ययन राम्रो हुन नसक्दा विपदबाट क्षति भएको बताउनुभयो। यस पटकको बाढ़ी पहिरोको क्षतिलाई अध्ययन गर्दा बस्ती तथा विपद व्यवस्थापन तर्फ ध्यान दिन जरूरी रहेको मन्त्री दाहालले बताउनुभयो। मन्त्री दाहालले यस पटक बाढ़ी पहिरोबाट मुलुकका 39 राजमार्गको 811 स्थानमा क्षति पुगेको जानकारी दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा क्षेत्रको प्रवर्धनका निम्ति सरकारबाट सक्दो सहयोग हुने बताउनु भएको छ। वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको 28 वार्षिक उत्सवका अवसरमा आज काठमाण्डुमा आयोजित कार्यक्रममा मन्त्री खड्काले नवीकरणीय ऊर्जाको विकासका लागि विधेयक यथाशीघ्र पारित गर्न लागि परेको बताउनुभयो। ऊर्जा मन्त्री खड्काले सरकारले सन् 2035 28,500 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले त्यसलाई पूरा गर्न केन्द्रको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई राज्य मन्त्री पूर्णबहादुर तामाङले विद्युतमा पहुँच नभएका ग्रामीण इलाकामा नवीकरणीय ऊर्जा उत्पादन गर्न केन्द्रलाई सुझाव दिनुभयो। मन्त्रालयका सचिव सुरेश आचार्यले राष्ट्रिय प्रसारण लाइन नपुगेका क्षेत्रमा सौर्य प्यानलका माध्यमबाट ऊर्जा उत्पादन भएको जानकारी दिनुभयो। केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले हालसम्म देशका 36,50,000 घरमा नवीकरणीय ऊर्जा सेवा प्रवाह गरेको बताउनुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले गरीब र निमुखा जनताको जीवनस्तर उकास्ने गरी नवीन सोचका साथ काम गर्न आवश्यक रहेको बताउनु भएको छ। नेपाल कृषि अनुसन्धान परिषद कृषि अनुसन्धान निर्देशनालय बाँके स्थित खजुराको आज निरीक्षण गर्दै मन्त्री अधिकारीले किसानसँग नजिक हुने र उत्पादन वृद्धि गर्ने गरी काम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। उहाँले कृषि वैज्ञानिक र प्राविधिकहरूलाई नयाँ नयाँ रोग र समस्या पत्ता लगाउनेतर्फ केन्द्रित हुन आग्रह गर्नुभयो। नेपालमा डेंगीका तीन प्रकारका भाइरस सक्रिय रहेको पाइएको छ। डेंगीका भाइरसका स्वरूपहरू सेरोटाइप 1, सेरोटाइप 2, सेरोटाइप 3 सक्रिय रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले जानकारी दिनुभयो। विगत 7 वर्ष अघि भने सेरोटाइप 1, सेरोटाइप 2, सेरोटाइप 3, सेरोटाइप 4 सक्रिय रहेकामा भाइरसको जीन अध्ययन गर्दा अहिले तीन प्रकारका भाइरसका स्वरूप सक्रिय रहेको उहाँले बताउनुभयो। शाखाका प्रमुख डाक्टर दाहालले कार्तिकपछि जाडो अलि बढ़ने र त्यसपछि डेंगी सार्ने लामखुट्टे पनि हराउँदै जाने भएकाले जोखिम पनि कम हुँदै जाने बताउनुभयो। डेंगू संक्रमण हुम्ला बाहेक सबै जिल्लामा देखिएको छ। यस्तै देशभर 27,153 जनामा डेंगी संक्रमण देखिएको छ भने संक्रमणको कारणले अहिलेसम्म 11 जनाको मृत्यु भइसकेको छ। सबैभन्दा बढ़ी कास्कीमा 7,080 जनामा डेंगी संक्रमण देखिएको उहाँले बताउनुभयो। काठमाण्डु उपत्यकामा डेंगी संक्रमणका 5,748 जनामा देखिएको उहाँले बताउनुभयो। नयाँ प्रकाशनको अक्षय कोषका लागि डाक्टर कपिल देव उपाध्यायले 23,00,000 रूपियाँ प्रदान गर्नुभएको छ। प्रकाशनले आफ्नो रजत महोत्सवका अवसरमा डाक्टर कपिल देव उपाध्यायको संयोजनमा स्थापना गरिएको 50,000 रूपियाँ राशिको नयाँ कपिल शोध पुरस्कार नेपाली भाषा साहित्यमा विद्यावारिधि गर्ने या नयाँ प्रकाशनबारे ग्रन्थ लेख्ने विशिष्ट शोधनार्थीलाई समर्पण गरिने प्रकाशनले जनाएको छ। ठूला चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको कालो बजारी तथा कृत्रिम अभावले बाजुराका स्थानीय मर्कामा परेका छन्। दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्य वृद्धि तथा कालो बजारी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय बाजुराले पहल गरिरहेको भए पनि नियन्त्रण नहुँदा उपभोक्ता मारमा परेका हुन्। बाजुराबाट संवाददाता राजेन्द्र विकको रिपोर्ट।
दशैं तिहार लगायतका ठूला पर्वहरूमा महँगी बढ्ने प्रचलनले यो वर्ष पनि बाजुरामा निरन्तरता पाएको छ। स्थानीय हाट बजारका व्यवसायीहरूले सामान खरिदमै महँगो परेको बहाना गर्दै दैनिक उपभोग्य सामग्रीको मूल्यमा वृद्धि गरेपछि स्थानीय उपभोक्ता मर्कामा परेका छन्। बढीमालिका नगरपालिका वडा नम्बर 5 मनाकी स्थानीय तुला साउद।
1650
जिल्लाका मुख्य व्यापारिक केन्द्र सदरमुकाम मार्तडी कुल्टी पामका बेतालमाण्डौ लगायत बजारमा सामानको मूल्य आकाशिएपछि तिहारको लागि स्थानीयलाई जोहो गर्न मुस्किल त भएकै छ। त्यसको प्रत्यक्ष मारमा साना व्यापारी र होटेल व्यवसायी समेत परेका छन्। महँगीले व्यवसाय नै संकटमा पर्न थालेको बताउनुहुन्छ मार्तडीका एकजना होटेल व्यवसायी दीपक साउद।
हामीले मार्केटमा व्यवसाय गर्न साह्रै गाह्रो भइरहेछ, सामानको मूल्य साह्रै नै बढेर आएछ।
महँगी प्राइभेट पसल सँगै सरकारी खाद्य संस्थानमा समेत बढेको छ। केही समय अगाडि 48 रूपियाँ केजी पर्ने मोटा चामलको मूल्य हाल खाद्य संस्थान बाजुराले 58 देखि 60 रूपियाँ प्रति केजी बिक्री वितरण गरिरहेको छ। बजारमा अस्वाभाविक बढ़िरहेको महँगी र कालो बजारी नियन्त्रणका लागि प्रशासन कार्यालय बाजुराले के पहल गरिरहेको छ त? सहायक प्रमुख जिल्ला अधिकारी रूपक मण्डल।
बजार अनुगमनका क्रममा चाहिँ हामीले चाहिँ महँगी नियन्त्रणका लागि त्यहाँको विक्रेताले तोकिएको मूल्य भन्दा बढी लिएको छ छैन, मूल्य सूची कायम गरेको छ छैन, ग्राहकहरूसँग पनि सोधेका थियौँ। महँगी नियन्त्रणको लागि एउटा चेतना कार्यक्रम पनि सञ्चालन गर्यौँ यो मुख्य बजार क्षेत्रहरूमा। अब एकदमै गम्भीर भएर पहल गरेका छौँ।
ठुला पर्वहरूमा हुने मूल्य वृद्धिले बजार क्षेत्र भन्दा दूर दराजमा अवस्थित दुर्गम गाउँका स्थानीय बढी पीडा व्यवहार बाध्य बनिरहेका छन्। स्थानीयको बाध्यात्मक समय र परिस्थितिको मौका छोपी गरिने कृत्रिम मूल्य वृद्धि नियन्त्रणका लागि तीनवटै तहका सरकारले ठोस योजना निर्माण गरी कार्यान्वयन गर्न आवश्यक देखिन्छ। राजेन्द्र पिक, रेडियो नेपाल, बाजुरा।
चीनसँग सीमा जोडिएको माथिल्लो मुस्ताङको लोमानथाङ स्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गरिएको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार केही दिनमै अध्यागमन कार्यालयको औपचारिक उद्घाटन गर्ने तयारी छ। सहायक प्रमुख जिल्लाधिकारी रामप्रसाद सुवेदीका अनुसार कार्यालय सञ्चालनमा आएपछि आवश्यक वस्तु आयात र निर्यात दुवै सहज हुने छ। विशेष गरी भेडा चाङ्रा आयात निर्यातमा सहज हुनुका साथै नाकामा आवत जावत तथा व्यापारिक कारोबारमा सजिलो हुने अपेक्षा गरिएको छ। रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा नेपाल प्रहरीले एक मलेसियन नागरिक सहित चारजनालाई पक्राउ गरेको छ। सिराहाको लाहान नगरपालिका चार स्थित एक होटलमा सरकारसँग अनुमति नलिई कतार पठाइदिन्छु भन्दै अन्तर्वार्ता लिइरहेका अवस्थामा मलेसियन नागरिक अन्दाजी 51 वर्षीय मोहम्मद रिजुवान बिन अब्दुल्लाह, लाहान 23का 43 वर्षीय रामाशंकर यादव, 25 वर्षीय राम भरत यादव र 39 वर्षीय सूर्य नारायण दाव पक्राउ परेका हुन्। उनीहरूले केही व्यक्तिसँग रकम समेत असूल गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाई छ। अर्घाखाँचीको सन्धिखर्कमा प्रसादका रूपमा मासु खाँदा बिरामी हुनेको संख्या 35 पुगेको छ। सन्धिखर्क नगरपालिका एक तारामार्ग निवासी दीपक केसीले आइतबार देउराली पूजा लगाउनु भएको थियो। प्रसादका रूपमा मासु खाएर बिरामी हुनेको संख्या 35 पुगेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो। अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगतनाथ तिवारीले बिरामीहरूमा झाडा पखाला, ज्वरो, शरीर दुख्ने लगायतका लक्षण देखिएको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। गाजाको उत्तरी जिल्ला बेत लहियाको आवासीय भवनमा आज भएको इजरायली आक्रमणमा परि 100 भन्दा बढ़ी मानिसको मृत्यु भएको छ। घटनामा 109 जनाको मृत्यु हुनका साथै अन्य धेरै मानिस घाइते भएका र घाइते मध्ये अधिकांश बालबालिका रहेका र उनीहरूको अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले बताएका छन्। यसैबीच इजरायलको संसदले एउटा कानून पारित गर्दै प्यालेस्टिनी शरणार्थी सम्बन्धी मामिला हेर्ने संयुक्त राष्ट्रसंघीय निकाय यूएनआरडब्ल्यूएलाई इजरायलभित्र र इजरायल अधीनस्थ पूर्वी जेरूसलेममा 3 महिनाभित्र काम बन्द गर्न भनेको छ। यूएनआरडब्ल्यूए सो स्थानमा काम गरिरहेको प्रमुख राष्ट्रसंघीय निकाय हो। इजरायलको यो निर्णयलाई विश्वका नेताहरूले गैर कानूनी, असहनीय र अमानवीयताको संज्ञा दिएको छ। गत अक्टूबरदेखि सेनाले उत्तरी गाजामा जबालिया, बेत लाहिया र बेत हानुनका क्षेत्रहरूमा व्यापक आक्रमण जारी राखेको छ। यसलाई सेनाले हमास लडाकुलाई पुनः समूहबद्ध हुनबाट रोक्नका लागि गरेको अपरेशनका रूपमा वर्णन गर्दै आएको छ। एक वर्षदेखि जारी इजरायल गाजा युद्धका क्रममा हालसम्म 43,000 भन्दा बढ़ी मानिसले ज्यान गुमाइसकेका छन् भने 1,00,000 भन्दा बढ़ी मानिस घाइते भएका छन्। यसै गरी लेबनानको स्वास्थ्य मन्त्रालयले पूर्वी लेबनानमा इजरायलले आज गरेको आक्रमणमा 60 भन्दा बढ़ी मानिसको मृत्यु भएको जनाएको छ। हिजबुल्लाह समूह र इजरायल बीच पनि लेबनानमा हिंसक झडपहरू जारी रहेको छ। इण्डोनेसिया र रूसले अर्को महिना आफ्नो पहिलो संयुक्त सैन्य अभ्यास गर्ने जकार्ताको सेनाले जनाएको छ। इण्डोनेसियाका राष्ट्रपति प्रभुओ सुबियान्तोले साहसका साथ अघि बढ़ने बाचा गर्दै गत जुलाईमा भ्लादिमिर पुटिनसँग वार्ताका लागि मस्को भ्रमण गर्नुभएको थियो। इण्डोनेसियाली सेनाले नोभेम्बर 4-9 सुराबायाको सैन्य आधार नजिकै जाभा सागरमा अभ्यास हुने जनाएको छ। अभ्यास सेना बीचको महत्वपूर्ण द्विपक्षीय अभ्यास भएको इण्डोनेसियाली सेनाले विज्ञप्ति मार्फत जनाएको छ। इण्डोनेसियाले युक्रेन द्वन्द वा वाशिङटन र बेजिङ बीच तटस्थ विदेश नीति कायम राख्दै आएको छ। पछिल्लो समय इण्डोनेसियाले युक्रेनमा रूसले गरिरहेको आक्रमणको शान्तिपूर्ण समाधानका लागि बारम्बार आह्वान समेत गर्दै आएको छ। आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सरकारले चीनसँग सीमा जोडिएको माथिल्लो मुस्ताङको लोमानथाङ स्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गरेको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार केही दिनमै अध्यागमन कार्यालयको औपचारिक उद्घाटन गर्ने तयारी भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीका अनुसार कार्यालय उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको छ। कार्यालय सञ्चालनमा आएपछि आवश्यक वस्तु र सेवा निर्यातमा सहज हुने उहाँले उल्लेख गर्नुभयो। स्ट्यान्डर्ड चार्टर ब्याङ्कले शेयरधारीहरूका लागि लाभांश घोषणा गरेको छ। ब्याङ्क सञ्चालक समितिको बैठकले शेयरधारीहरूलाई 25.5% लाभांश दिने घोषणा गरेको हो। यो लाभांशमा कर सहित 19% नगद र 6.5% बोनस शेयर रहेको कम्पनीले जनाएको छ। लाभांश नेपाल राष्ट्र ब्याङ्कबाट स्वीकृति तथा आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्ताहरूले प्राप्त गर्नेछन्। नेपाली शेयर बजारमा मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ। यस दिन नेप्से परिसूचक 46.69 अंकले बढेर 2692.05 अंकमा पुगेको छ। मंगलबार नेप्सेमा कारोबार भएका 13 उपसमूहको कारोबार वृद्धि भएको छ। यस दिन 1,33,73,000 किता शेयरहरू 6,12,82,65,000 रूपियाँमा किनबेच भएका छन्। मंगलबार नेपाली बजारमा सुन प्रतितोला 1,68,500 रूपियाँमा कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा मंगलबार सुनको मूल्य 1,500 रूपियाँले वृद्धि भएको हो। यस दिन चाँदीको मूल्य पनि 40 रूपियाँले बढेर 2,500 रूपियाँमा कारोबार भएको छ। नेपाल चेम्बर अफ कमर्स र चीनको युनान प्रान्त स्थित फेडरेशन अफ इण्डस्ट्रीज एण्ड कमर्ससँग सम्बन्धित उद्योगी व्यवसायी बीच लगानी र व्यापार सहजीकरण गर्ने समझदारी भएको छ। नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र चीनको युनान प्रान्तका विभिन्न व्यावसायिक क्षेत्रको नेतृत्व गर्दै आएको उद्यमी व्यवसायीहरूको टोलीसँगको नेपाल चेम्बर अफ कमर्समा भएको छलफल पछि त्यस्तो समझदारी भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ। छलफलमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले उद्योग व्यापार र सेवा क्षेत्रमा सम्भाव्य लगानीका क्षेत्रहरूको पहिचान र पक्षीय हित प्रवर्धन गर्न सकिने खालको प्रस्ताव ल्याउन चिनिया व्यवसायहरूलाई आग्रह गर्नुभयो। पूर्वाधार निर्माण, रियल इस्टेट, व्यापार वृद्धि, चिया, औद्योगिक विकास एवं सांस्कृतिक क्षेत्रमा द्विपक्षीय लगानी र व्यापार साझेदारीका विभिन्न विकल्प बारे दुई देशका निजी क्षेत्र बीच भेटका क्रममा छलफल भएको नेपाल चेम्बर अफ कमर्सले विज्ञप्ति मार्फत जनाएको छ। काठमाडौँ महानगरपालिकाले यस वर्षको दीपावली, नेपाल सम्वत तथा छठ पर्वका अवसरमा विभिन्न 46 स्थानबाट फूल बिक्री गर्ने प्रबन्ध मिलाएको छ। नगर प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमा पोस्ट गर्दै महानगरपालिकाले स्वदेशी उत्पादनका फूल बिक्रीलाई व्यवस्थित गर्न उपयुक्त स्थानको प्रबन्ध मिलाएको जानकारी दिनुभएको छ। प्लास्टिक जन्य फूल तथा सजावटका सामग्री बिक्री वितरणमा रोक लगाउँदै महानगरपालिकाले स्वदेशमा उत्पादित फूलको व्यापारलाई प्रवर्धन गरिएको जनाएको छ। महानगरले सम्पूर्ण उपभोक्तालाई स्वदेशी फूल किनेर नेपाली किसानलाई प्रोत्साहन गर्न पनि अनुरोध गरेको छ। महानगरले यसपटकको लागि बालाजू माछा पोखरी स्थित आरती पार्टी प्यालेस, बुद्धमल, भाटबटेनी, भ्याली कोल्ड स्टोर, बालाजू सामुदायिक भवन, बालाजूमा फूल बिक्रीको प्रबन्ध मिलाएको जनाएको छ। त्यसै गरी स्वयम्भू स्थित धर्मचक्र पार्क, स्वयम्भू मार्ट, कलंकी क्षेत्रमा भाटबटेनी, कलंकी ट्रेड सेन्टर लगायतका 46 स्थानबाट फूल किन्न पाइने प्रबन्ध मिलाएको महानगरपालिकाले उल्लेख गरेको छ।
राजधानीमा जारी महिला साफ च्याम्पियनशीपको फाइनल खेल बुधबार हुँदैछ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा साँझ 6:30 शुरू हुने खेलमा उपाधिका लागि घरेलु टोली नेपाल र डिफेन्डिङ च्याम्पियन बंगलादेश आफ्नै सामने हुँदैछन्। फाइनल खेल अघि मंगलबार भएको पत्रकार सम्मेलनमा नेपाली टीमकी कप्तान एन्जिला तुम्बाबे सुब्बाले बंगलादेश विरूद्धको फाइनल जसरी पनि जित्ने गरी मैदान उत्रिने बताइन्। सन् 2022 फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएकाले धेरैले बदला लिने अवसर भनिरहेका बेला कप्तान एन्जिलाले बंगलादेश विरूद्ध बदला लिने भन्दा पनि उपाधि जित्ने नेपालका लागि अवसरको रूपमा व्याख्या गरिन्। नेपालले साफ महिला च्याम्पियनशीपको 6 मध्ये 5 संस्करण फाइनल खेल्दा जहिले पनि उपाधि विमुख भएको छ। 2022 फाइनलमा नेपाल बंगलादेशसँग 3-1 गोलले पराजित भएको थियो। नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले नेपाल फाइनलका लागि तयार रहेको र जित्नका लागि खेल्ने प्रश्न पार्नु भयो। सेमी फाइनलमा भारत विरूद्धको नतिजाबाट उत्साहित देखिएका प्रशिक्षक तामाङले गल्ती कमी कमजोरी सच्याएर टीमले खेल्ने उल्लेख गर्नुभयो। यसै गरी बंगलादेश टीमकी कप्तान सबिना खातुनले नेपालसँगको फाइनल चुनौतीपूर्ण हुने बताउँदै उपाधि रक्षाका लागि मैदान उत्रने उल्लेख गरिन्। अखिल नेपाल फुटबल संघ एन्फा आफैले साफ महिला च्याम्पियनशीपको टिकट बिक्री गर्ने भएको छ। माउन्ट एभरेस्ट स्पोर्ट एण्ड इभेन्ट्स प्रणालीले टेन्डर प्रक्रिया मार्फत 80 लाख रूपियाँमा साफ च्याम्पियनशीपको टिकटिङ अधिकार लिएको थियो। आइतबार करिब 15,000 दर्शक क्षमता रहेको रंगशालामा 18,009 जना दर्शकलाई प्रवेश दिएको म्याच रिपोर्टमा सार्वजनिक भएको थियो। लगतै एन्फाले क्षमता भन्दा बढ़ी टिकट बिक्री गरेको भन्दै बंगलादेश र नेपाल बीच हुने फाइनल खेलको टिकट बिक्री रोकेको थियो। एन्फाले जाउलाखेल खेल मैदान, एन्फा कम्प्लेक्स र भद्रकाली स्थित आर्मी अफिसियल केन्द्रबाट बुधबार बिहान सामान्यतर्फ 10,000 टिकट बिक्री गर्ने जनाएको छ।
अब मौसम आगामी 24 घण्टामा कोशी प्रदेश लगायत देशको पहाड़ी भूभागमा आंशिकदेखि साधारणतया बदली रही एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 28.5, न्यूनतम 18.2, काठमाडौँको अधिकतम 28.7, न्यूनतम 15.7, पोखराको अधिकतम 29.2, न्यूनतम 20.4, वीरेन्द्रनगरको अधिकतम 31.2, न्यूनतम 17.4 र पायलको अधिकतम तापक्रम 32.2, न्यूनतम 18.4 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। अराजकता र साम्प्रदायिक विद्वेष मच्चाउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। नेपालमा डेंगीका 3 प्रकारका भाइरस सक्रिय, हुम्ला बाहेक सबै जिल्लामा डेंगीको संक्रमण। रोजगारीका लागि कतार पठाइदिने भनी ठगी गर्ने एक मलेसियाली नागरिक सहित 4 जना पक्राउ। इजरायली आक्रमणमा परि गाजाको बेत लहियामा 100 भन्दा बढ़ी मानिसको मृत्यु र महिला साहब च्याम्पियनशीपको उपाधिका लागि भोलि नेपाल र बंगलादेश बीच प्रतिस्पर्धा हुने। यसका साथै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।